यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तिब्बत क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेकोले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई यही असार 7 गतेसम्म सतर्क रहन सूचना जारी। विश्व ब्याङ्कबाट करिब 21 अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय। र इजरायल र इरान बीचको युद्ध 6 दिनमा प्रवेश। इजरायलसँग आत्मसमर्पण नगर्ने इरानको दृढता। समाचार अब विस्तारमा। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार 7 गतेसम्म भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज सूचना जारी गर्दै चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीन प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा सुन्दरी सुनकोशी, बलेफी गाउँपालिका र चौतारा साँगा चोकगढ़ी नगरपालिकाको नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरिएको छ। पहाड़ी तथा चुरे क्षेत्रमा पर्ने पाल्पा जिल्लामा वर्षातको समयमा मनसूनजन्य विपदका घटना बढ़ी हुने गरेको छ। विपदबाट हुने क्षतिलाई कम गर्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरू मनसूनजन्य विपदको पूर्व तयारीमा जुटेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
तानसेनोका किसान बुद्धराज बस्यालको खेतमा पोहोर साल बाढी पस्यो। उहाँको करिब 1 बिघा खेतमा पसाउन लागेको धान बाढीले नष्ट गर्यो। पोहोर साल मात्र माडी क्षेत्रमा 1000 भन्दा बढी खेतीयोग्य जमिन बाढी पसेर नाश गर्यो। उचित तटबन्ध नभएकाले यो साल पनि बाढीको जोखिम छ।
बाढी पसेर सारा फाँट जति धान पसाउने बेलामा सबै धुलै माटै गरायो। लगभग 1000 रोपनी जति खेती भएको छ। बाढी आयो भने अहिले पनि सायद पसिन जस्तो छ।
गत वर्ष मात्र पाल्पामा मनसुनजन्य विपदबाट 3 जनाको मृत्यु भयो भने 11 जना घाइते भए। 50 वटा घरमा क्षति पुग्दा 271 जना विस्थापित हुन पुगे। यस वर्ष लुम्बिनी प्रदेशमा अत्याधिक वर्षा हुने र पाल्पा उच्च जोखिमको जिल्लामा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनजन्य विपदको पूर्व तयारी र प्रतिकार योजनाका विषयमा संघीय प्रदेशका माननीय तथा स्थानीय तहका प्रमुखसँग छलफल गरी निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताउनुभयो।
संघ तथा प्रदेशका माननीयहरू, स्थानीय तहका पालिकाको प्रमुखहरू सबैसँग मनसुनजन्य विपद प्रतिकार योजनाको बारे कस्तो तयारी स्थानीय पालिकाले गर्नु भएको छ, क्षति सकेसम्म हुन नदिन र तयारी अवस्थामा रहन 10 वटा स्थानीय तहहरूलाई अनुरोध गरेको छु।
पाल्पाको पूर्व खोला, खहरे खोला, माडी फाँट र तिनाउ खोला मनसुनजन्य विपदको बढी जोखिममा छन्। जोखिमयुक्त स्थानमा भएका बस्तीलाई सुरक्षित स्थानमा सार्न पालिकाहरूसँग समन्वय गरी अगाडि बढ़िएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बताउनुभयो।
कतिपय खोलाकै छेउमा बस्ती भएका छन्, कतिपय विपदको आकलन नगरिकन हामी जोखिमयुक्त पहिरो गइरहेको ठाउँमा बसिरहेछौँ। त्यस्तो बस्तीहरूलाई समयमै उहाँलाई कन्भिन्स गरेर चाहिँ अन्तै बस्न लगाउने अथवा सधैँ बस्नु नहुने पनि विपदजन्य घटना, अलिकति ठुलो पानी आउँदैछ भन्ने अवस्थामा चाहिँ त्यो जोखिमयुक्त बस्तीलाई अन्यत्र सार्ने ताकि मानवीय क्षति हुन नपाओस् भनेर त्यो चाहिँ काम हामीले गर्ने भनेर भनेका छौँ।
विपद व्यवस्थापन कोषमा 20 लाख रकम नघट्ने गरी व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। एकद्वार प्रणाली मार्फत स्थानीय तहबाटै राहत उपलब्ध गराउने गरी तयारी भएको छ। विपदका घटना घटिहाले सुरक्षा निकाय तालिमका साथ हाई अलर्टमा रहेको बताउनुहुन्छ प्रजिया सुवेदी।
कुनै पनि ठाउँमा विपदजन्य घटना घट्यो तत्काल रेस्क्यूमा जान हाम्रो फौज चाहिँ तयारी अवस्थामा छ। फौजका पनि केही जनशक्तिलाई विपदको ट्रेन जनशक्ति भनेर भनेका छौँ। उहाँहरू चाहिँ कुनै पनि बेला विपदजन्य घटना घट्यो भने तत्काल जाने जनशक्ति चाहिँ स्रोत साधन सहित तयारी गरेका छौँ।
प्राकृतिक रूपमा उत्पन्न हुने विपदलाई रोक्न नसकिए पनि मानवीय लापरवाहीले ठूलो जनधनको क्षति हुने गरेको छ। विपदबाट हुने क्षतिलाई कम गर्न नागरिक, स्थानीय सरकार र प्रशासन सबैको सहभागिता सहित पूर्व तयारीमा लाग्न सरकारवाला सबैले समयमै ध्यान पुर्याउन जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पामा मनसुनजन्य दुर्घटना या विपदहरूको पूर्व तयारी सम्बन्धी यो रिपोर्ट। अब अर्को विषय। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा अहिले दिउँसो 3 बजी बस्ने भनिएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको जारी अवरोध, समसामयिक गतिविधि लगायतका विषयमा पनि उहाँहरूबीच छलफल हुने बताइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले निजामती सेवा विधेयक अन्तिम चरणमा पुगेको बताउनु भएको छ। असार 2 गते बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न सूचना तथा संचार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं मन्त्री गुरूङले राज्य व्यवस्था समितिले प्रतिवेदन बुझाएपछि विधेयक अघि बढाइने बताउनुभयो।
राज्य व्यवस्था सुशासन समिति प्रतिनिधि सभाको समितिले चाहिँ पास गरेर प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदन बुझेपछि छलफल हुन्छ, कसैको दबाव छ भन्दा पनि समितिले आवश्यक संशोधन चाहिएको दफावार छलफल गर्छ। त्यहाँले चाहिँ प्रतिवेदन पेश गरिसकेपछि अन्तिम चाहिँ छलफल नभएकोले त्यो बाँकी रहेको जानकारी हुन चाहन्छु। त्यहाँबाट टुङ्गेर आइसके पछाडि हामी त चाहिँ पास गर्छौँ।
मन्त्री परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असार 16 गतेदेखि 21 गतेसम्म हुने स्पेन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको जेनेभामा हुने वर्ल्ड समिट अन दि इन्फर्मेशन सोसाइटी र एआई फर गुड ग्लोबल समिटमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। समिट असार 23 गतेदेखि 27 गतेसम्म हुनेछ। त्यसै गरी मन्त्री परिषद बैठकले विश्व ब्याङ्कबाट प्राप्त 20 अर्ब 79 करोड़ रूपियाँ बराबरको ऋण सहायता स्वीकार गर्ने, दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब 1 अर्ब 9 करोड़ नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गुरूङले जानकारी दिनुभयो।
2082 असार 16 गतेदेखि 21 गतेसम्म सम्मान्य प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने पनि निर्णय गरेका छ। नेपाल सरकारको नाममा दर्ता रहेको 10 रोपनी जग्गा 1500 अस्पताल निर्माण गर्न, आबोखेरनी गाउँपालिका तनहलाई प्रयोग गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको छ। न्युजिल्यान्डको जेनेभामा सञ्चालन हुने वर्ल्ड समिट अन द इन्फर्मेसन सोसाइटी WSIS+20 फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट 2025 कार्यक्रममा सहभागी हुन संसद सूचना प्रविधि मन्त्री मान्य पृथ्वी सुब्बा गुरूङलाई स्वीकृति प्रदान गर्न पनि निर्णय भएको छ। त्यसै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनलाई 2 बिघा 13 कट्ठा 15 धुर सार्वजनिक प्रकृतिको जग्गा 100 शैय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरिएको कुरा पनि जानकारी गराउन चाहन्छु। दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाको लागि प्राप्त हुने करिब 1 अर्ब 8 करोड 80 लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन हेटौँडा इजलासका माननीय न्यायाधीश डाक्टर श्री शान्त सेडाई सापकोटालाई तोकिएको कुरा जानकारी गराउन चाहन्छु।
मन्त्री परिषद बैठकले नेपाल सरकारलाई इन्टरनेशनल बिग क्याट अलायन्सको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनु भएको छ। पुष्पलाल राष्ट्रिय पुरस्कार 2082 वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गर्नुभएको हो। नेपाली कंग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै 3 दिन शोक मनाउने निर्णय गरेको छ। कंग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार 4, 5 र 6 गते 3 दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो। नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा 89 वर्षको उमेरमा यही असार 2 गते निधन भएको हो। बागलुङ जिल्लामा भएका समग्र पर्यटकीय स्थलको प्रचार प्रसार गर्न, सामाजिक सद्भाव कायम गर्न तथा विकृति विसंगति विरूद्ध बागलुङका कवि लेखकले साहित्य मार्फत निरन्तर आवाज उठाउन थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कर्णेलको यो रिपोर्ट।
सर्जकले आफ्नो सृजना मार्फत बागलुङका पर्यटकीय तथा धार्मिक स्थलको प्रचार प्रसार तथा युवा विदेश पलायन हुँदा समाजमा पर्ने नकारात्मक प्रभाव र अन्य विकृति विसंगति विरूद्ध आवाज उठाउने गरेका छन् कवि अर्जुन राज पन्त।
विश्वकै दुर्लभ चक्रिय पत्थर देख्ने छौ त्यहाँ गए, अनेक थरी शालिग्राम भरी बन्या छ संग्रहालय।
मुलुकको राजनीतिक अन्यल र बढ्दो विदेश पलायनले घर परिवारमा पर्ने असरलाई अर्का कवि युक्त प्रसाद सुवेदी यसरी प्रस्तुत गर्नुहुन्छ।
बा मेलो छोडेर बजेट भाषण सुन्दैछन्, सरकारको नीति सुन्छन्, युवा रोजगारीको योजना सुन्छन्। असारमा स्वदेशमै रोजगारी मिले त ठिकै थियो, नमिले छोरा विदेशिन्छ कि बिचरा, बा चिन्ताले चुलिएका छन्।
पछिल्लो समय बढ्दो शहरीकरण तथा विदेश पलायनले आफ्ना बाबु आमा प्रति जिम्मेवार नहुने तर मृत्यु पश्चात गर्ने कर्मकाण्ड र सामाजिक सञ्जालमा फोटो पोस्टाउने प्रवृत्तिलाई कवि सरोज राज पन्त यसरी व्यङ्ग गर्नुहुन्छ।
बाबा हजुर बाँचन्जेल सँगै बसेर तिता मिठा कुरा गर्न सकिन, तर पनि मृत्यु पछि एकहा सप्ताह र पुराण सुनाएकै छु। जीवनभर हजुरको बाबु मेरो लागि पेट कसी सम्पत्ति जोडेर मेरै चिन्ताले मृत्यु वर्णन गर्दा पनि मृत्यु पछि पितृ बोलाउन ठाउँ ठाउँमा धाएकै छु, तर बाबा अहिले फेसबुकमा हजुरलाई सजाएकै छु।
साहित्य मार्फत पनि समाजमा जागरण ल्याउन सकिने, जनताको भावनासँग साक्षात्कार गर्ने र जिल्लालाई साहित्यमय बनाउनका लागि निरन्तर रूपमा लागि साहित्यिक गतिविधि अगाडि बढाइरहनु पर्ने धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको भनाइ छ।
साहित्यलाई जनतासँग मिसाउने, जनताको भावनासँग बुझाउने, बाग्लोमा पनि केही गर्न सकिन्छ कि भन्ने हिसाबले कमसे कम एउटा रचनात्मक काम पनि गरौं भन्ने सोचको जागरणको लागि पनि बाग्लुङलाई साहित्यको उज्यालो दिशामा पुर्याउँ।
कला साहित्य संस्कृतिको जगेर्ना तथा संरक्षण गर्दै समाजलाई सभ्य सुव्यवस्थित अनुशासित मर्यादित र समतामूलक बनाउनका लागि सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बाग्लुङ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ। संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणसँगै अब सो विश्वविद्यालय स्थापना सम्बन्धी व्यवस्थाहरू कार्यान्वयनमा जानेछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायल र इरान बीचको युद्ध आज छैठौं दिनमा पुग्दा अमेरिका पनि इरान विरूद्ध इजरायलसँग उभिने सम्भावना देखिएको छ। इरानका सर्वोच्च नेता अयतोल्ला अल खमेनीलाई बिना शर्त आत्मसमर्पण गर्न जोड़ दिइरहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक भट्टीमा अमेरिकी लड़ाकू जेटले आक्रमण गर्न सक्ने संकेत दिनुभएको छ। यसैबीच इरानका सर्वोच्च नेता खमेनीले इजरायलसँग कहिल्यै सम्झौता नगर्ने अडान राख्दै इजरायलीमाथि कुनै दया नदेखाउने बताउनु भएको छ। गैराति इजरायलले इरानका आणविक सामग्री उत्पादन स्थल र हतियार भण्डारमा आक्रमण गरेको छ भने इरानले पनि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। तर इरानको क्षेप्यास्त्र प्रहार संख्यात्मक हिसाबले घट्न थालेको समाचारदाताहरूले बताएका छन्। अब मौसम। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी हावाको प्रभाव रहेको छ। यसैगरी पश्चिमी भागमा पश्चिमी तथा स्थानीय हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा थोरै पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने धेरै पानी पर्ने सम्भावना छ। त्यस्तै देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हिउँ पर्ने सम्भावना रहेको पनि महाशाखाले बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। तिब्बत क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेकोले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई यही असार 7 गतेसम्म सतर्क रहन सूचना जारी। विश्व ब्याङ्कबाट करिब 21 अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय र इजरायल र इरान बीचको युद्ध छैठौं दिनमा प्रवेश। इजरायलसँग आत्मसमर्पण नगर्ने इरानको दृढता। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।